आसानी पैदा हो गई है। और अगर आप ये जितने भी देख रहे हैं तो ये हमले फौज के चेक पॉइंट के ऊपर या फौज के ऊपर हमला होता है, मेरी मालूमात के मुताबिक ये हमले उनकी तरफ से इनिशिएटिव है, यहाँ से जवाबी कार्रवाई की जाती है या हवाई हमले जो हैं उनके ऊपर किए जाते हैं, क्योंकि अभी तक फौज का एक मतलब है कि जो मुहिम है वो इस वक्त जम्मू का शिकार है, वो आगे नहीं गई है, ना बॉर्डर की तरफ गई है दखल मगरब की तरफ, या शमाल के जो पहाड़ी सिलसिला है उसके अंदर भी वो अभी तक नहीं गई है। अच्छा। तो बेसिकली फौज का इस वक्त रिएक्टिव एक स्ट्रेटेजी है नॉर्थ वजीरिस्तान में, वहां पर मेरे ख्याल में आबादी अगर है भी तो ये वो है जो सिविलियन आबादी है, ये वो है जो उनके साथ मिले हुए हैं, उनकी कुछ फैमिलीज हैं, वहां पर आम लोग जो हैं वो इस वक्त बहुत कम है, ज्यादातर तकरीबन 80% आवाम जो है शुमाली वजीरिस्तान की वो तो IDPs बन गए थे, वो अभी ऐसा ऐसा करके वापस मीर अली और ये बाकी जो तहसीलें हैं मीरन शाह की और बाकी तहसीलें उनमें अभी दोबारा आबाद हो रहे हैं। तो मेरे ख्याल में नहीं, ऐसी कोई बात नहीं है कि उन्होंने कुछ सिविलियन आबादी को निशाना बनाया है, बल्कि फौज निशाना बन गई है।
ब्रिगेडियर साहब आप बताइए कि हालांकि ये ऑपरेशन काफ़ी अरसे से जारी है लेकिन उसके बावजूद दहशतगर्दी के वाक़यात होते रहते हैं, आज भी पेशावर में एक वाक़या हुआ जिसको हम आगे चलकर डिस्कस करेंगे और बलूचिस्तान में भी पुलिस एहलकारों पर हमला हुआ, तो बावजूद इसके कि ज़रब अज़ब इस वक्त चल रहा है इतने दहशतगर्द वाक़े क्यों नज़र आ रहे हैं?
देखिए ये तो मतलब है कि उनकी जो मराकज हैं वो ख़त्म कर दिए गए, उनको पसपा किया गया, जिस रियासत एक पसपाई की सूरत हाल थी वो रोक दी गई और वो पसपा हो गए, लेकिन काबिलियत उनकी इसी हालत में भी हम ये नहीं कह सकते उनकी काबिलियत कम हुई है या उनकी जो उसकी पर्सल हैं वो ख़त्म कर दिए गए हैं। पंजाब में अभी तक उनके खिलाफ कोई नहीं हुआ, जहाँ से फुट सोल्जर जा रहा है, जहाँ पर उनके आईडी लोग मौजूद हैं, इस तरह जो सियासी पाकिस्तान में ग्रुप्स हैं जो इनकी पुष्पनाही करती है उनके खिलाफ अभी तक कुछ नहीं हुआ। तो जब तक ये अजम पाकिस्तान नहीं दिखाएगा, और उसकी तरफ दो दफा पाकिस्तान के जो आर्मी चीफ हैं उन्होंने इसकी तरफ इशारा किया कि अभी जो अर्बन बेस्ड है, और आपने पेशावर में देखा, क्वेटा में देखा, कराची में आप देख रहे, ये अभी अर्बन बेस्ड जो इनके ग्रुप्स हैं वो ऑपरेट कर रहे हैं। अभी जब तक हम अर्बन एरियाज में नहीं जाएंगे और उनके स्लीपर सेल्स को भी खत्म करेंगे, इनके आईडी लोग, इनके फैसिलिटेटर, इनके जो पैसा, इनका जो मनी मेकिंग, इनके जो मेथड है, उनकी तरफ हम नहीं जाएंगे तो ये इस समय सफल नहीं होगा।
और ब्रिगेडियर साहब ये भी आप बताएं कि आप ही जानते हैं कि इस वक्त भारत और पाकिस्तान के दरमियान एक लफ्ज़ों की जंग चल रही है, आप क्या समझते हैं इसकी वजह से जो पाकिस्तान की एनर्जी है, तवानाई है, यानी कि जो लीडरशिप है उसकी तवानाई किस हद तक दूसरे रुख की तरफ जा रही है, बजाय इसके कि मुल्क के अंदर जो दहशतगर्दी का मामला है उसका मुकाबला किया जाए?
देखिए ये बड़ी अफसोसनाक और बड़ी मेरे ख्याल में इमेच्योर किस्म की स्टेटमेंट्स, कोई डेमोक्रेटिक टाइप वो जो है ना स्टेटमेंट्स उनके तरफ से आ रही है, हॉट परसूट करेंगे हम, ये करेंगे, ये मेरे ख्याल में पाकिस्तान को सिर्फ ये जवाब देना चाहिए, कोई इसके ऊपर ज्यादा वो जरूरत नहीं है कि हम जज्बाती हो जाए और यहाँ से बम्बास्त किस्म के स्टेटमेंट आ दें। दुश्मन को पता है कि आपकी कैपेबिलिटी क्या है, वो दुश्मन ही नहीं है, वो बहुत कमजोर दुश्मन है जिसको एनिमी कैपेबिलिटीज का ना पता हो, तो पाकिस्तान उनके लिए एक दुश्मन मुल्क है, पाकिस्तान की कैपेबिलिटीज उनको पता है, कोई इस किस्म का मिस एडवेंचर नहीं हो सकता, लाइन ऑफ कंट्रोल के ऊपर हार्ड परसूट नहीं हो सकता, वहां पर तो ट्रुप्स हमारे डिप्लॉयड है तो क्या उसके ऊपर होगा? अगर वर्किंग बाउंड्री या इंटरनेशनल बाउंड्री के ऊपर अगर जमीन के ऊपर आएंगे या फिजाई में आएंगे या कोई नेवल एडवेंचर करेंगे उसका पाकिस्तान रिस्पांस देगा और बिफिटिंग रिस्पांस देगा, पाकिस्तान के पास मौजूद है कन्वेंशनल रिस्पांस भी मौजूद है, अनकन्वेंशनल रिस्पांस मौजूद है, तो मेरे ख्याल में इसके ऊपर पाकिस्तान को ज्यादा यहाँ पर सियासत इसके ऊपर हो रही है हम ये कर देंगे वो कर देंगे, मेरे ख्याल में हमें इससे गुरेज करना चाहिए, हमारे जो अंदरूनी मामला हैं उसमें बैरूनी हाथ बिल्कुल है, मैं उस मुझे उसके ऊपर पूरे यकीन है, बैरूनी हालात है और खासकर जो पाकिस्तान के जो इरादारी है चीन के साथ इरादारी का जो मुफाहमत है, अफगानिस्तान के साथ ताल्लुकात बेहतर होना, ये मेरे ख्याल में हिंद को ये बात पसंद नहीं आई है और वो इसको डिस्टेबलाइज करने की कोशिश करेगा। हमें चाहिए कि हम इसका इलाज करें, ना कि बम्बास्टिक स्टेटमेंट्स वापस दें।
जी नूरजमान अचकज़ई, आप कुछ हमें बताएं कि हालांकि जैसे कि ब्रिगेडियर साद ने बताया कि अफगानिस्तान के साथ ताल्लुकात बेहतर हो रहे हैं, लेकिन अभी भी हम सुनते हैं कुछ बयान आ रहे हैं अफगानिस्तान से, और अफगान जो अवाम है उनको भी शिकायत है कि शायद जो तालिबान की सेंचुरीज हैं वो मुकम्मल तौर पे ख़त्म नहीं की गई पाकिस्तान में। आपकी क्या इतलात हैं
जी? अब जब मार्च का महीना ख़त्म हुआ था तो तालिबान ने एक मौसर ऑपरेशन शुरू किया था अफगानिस्तान के जनूबी इलाकों में, जनूब वस्ती इलाकों में खासकर। अब भी ये बड़े पैमाने पर जंग लड़ी जा रही है कि तालिबान ने कई इलाकों पर अब कब्जा भी कर लिया है, और ये जंग जो है 2001 के बाद 9/11 के वाक़े के बाद अफगानिस्तान में तालिबान हुकूमत के खात्मे के बाद सबसे मौसर और बड़ी जंग समझी जा रही है अफगानिस्तान के अंदर जो इस वक्त लड़ी जा रही है, खासकर नेटो अफवाजी इंखला के बाद। तो लाजमी बात है कि अफगानिस्तान को इस हवाले से शिकायत होगी कि वो तालिबान जो कि अफगानिस्तान में लड़ रहे हैं वो पाकिस्तान से सरहद पार करके अफगानिस्तान में दाखिल हो रहे हैं। मैं नहीं समझता कि तालिबान पाकिस्तान के अंदर हों, क्योंकि पाकिस्तान ने काफी कोशिश किया था, जनरल राइल शरीफ और वजीर आजम नवाज शरीफ ने एक वाजह पैगाम दिया था तालिबान की हदत को कि वो जाके अफगानिस्तान में अमन के लिए काम करे और अफगान हुकूमत के साथ बैठकर सुलह और अमन के लिए एक फार्मूला तय करे, लेकिन तालिबान ने इसको नजरअंदाज किया था और एक मैसेज दिया था कि हम उस वक्त तक अफगानिस्तान में जंग जारी रखेंगे जब तक नेटो अफवाज अफगानिस्तान में मौजूद रहेंगे। इसके बाद तालिबान की जानब से ये इतलात आई थी कि तालिबान ने पाकिस्तान के सिक्योरिटी फोर्सेज के जानब से उनकी गिरफ्तारी के खतरे के पेश नजर उनके जितने भी कमांडर थे पाकिस्तान के अंदर जहां जहां थे वो अफगानिस्तान मुंतकिल हो गए हैं, और हम देख रहे थे पाकिस्तान में और पाकिस्तान के साथ तरफ पर अफगानिस्तान के साथ जो सरहदी इलाके हैं वहां पर बिल्कुल यकतरफा तौर पर हालात तब्दील हो रहे हैं। जहां पहले अब तालिबान देखे जाते थे और तालिबान की इतलाती के कोयटा चेहरा कोयटा के अंदर है या बलुचिस्तान के पश्चिम बस में उनके अहम कमांडर मौजूद है, लेकिन अब वो उनकी एक्टिविटीज तकरीबन खत्म हो चुकी है और कहीं ना कहीं इस तरह के जो इतलात है वो अब नहीं रहे हैं। तो मैं समझता हूँ कि तालिबान अब सरहद अफगानिस्तान मुंतकिल हो चुके हैं और वो अब वहाँ पर अपने मराकज कायम कर रहे हैं और अपने समुदाय जो है उसको मजबूत और महफूज बनाने की कोशिश कर रहे हैं। लेकिन एक बात है कि जब तक तालिबान और अफगान हुकूमत के दरमियान बातचीत का बाकायदा सिलसिला शुरू नहीं होता है और पाकिस्तान इसमें फरीक नहीं बनता है तो तब तक इल्जाम का सिलसिला जारी रहेगा, क्योंकि अफगानिस्तान के पास इतने वसायल नहीं कि वो तालिबान का मुकाबला कर सके। तालिबान के पास जदीद वसायल है, तालिबान के साथ वहाँ के जो मकानी लोग हैं वो भी उनका साथ दे रहे हैं, क्योंकि वहाँ पर जो मसायल है अफगानिस्तान के अंदर खासकर अदब और इंसाफ के हवाले से जो मसायल है वो तालिबान हल कर रहे हैं, जबकि अफगान हुकूमत जो इस सिलसिले में नाकामी का शिकार है। इस वजह से भी वहाँ के मकानी लोग जो है वो तालिबान को सपोर्ट कर रहे हैं। अब जुनेब में अफगान हुकूमत का जो ग्रुप है वो इंतहाई कमजोर हो चुका है और अफगान हुकूमत चाहता है कि तालिबान के खिलाफ पाकिस्तान जो है एक कार्रवाई करे। पाकिस्तान में तालिबान पाकिस्तान और अफगानिस्तान के साथ जो मामला अब चल रहे हैं कि तालिबान के खिलाफ अब कार्रवाई की जाए, खासकर सरहदी इलाकों पर हमने देखा है कि मुख्तलिफ इलाकों में जो कि अपना जोब है किलासिपल्ला का इलाका है, उत्तमन का जो इलाका है वहाँ पर पाक अफगान फोर्सेज सिक्योरिटी फोर्सेज है सरहदी फोर्सेज है उनके दरमियान रबतों का सिलसिला भी शुरू हो चुका है। एक जानब से ये बंद जब तामीर किया गया मिट्टी का, इस वजह से भी जो अमदरफ है गैर कानूनी अमदरफ है वो तकरीबन अब बंद हो चुका है। मैं नहीं समझता कि अब तालिबान जो है वो इंटरफेयर कर रहे हैं पाकिस्तान की जानब से, बल्कि तालिबान अब अफगानिस्तान के अंदर मौजूद है और वहाँ से वो इस किस्म की कार्रवाइयाँ कर रहे हैं। और लाजमी बात है कि अफगानिस्तान की जो हुक्मरान है उनको मुख्तलिफ इलाकों से जो वहाँ के कबायल हैं वो इस मजबूर कर रहे हैं कि वो पाकिस्तान के साथ बात करके इस मामले को हल करे। तो अफगानिस्तान जो लाजमी बात है कि वो पाकिस्तान पर दबाव डाल रहे हैं और हो सकता है कि वो बाज मकाम पर वो इल्ज़ाम भी लगाना चाह रहे हैं कि तालिबान जो पाकिस्तान से सपोर्ट कर रहे हैं, लेकिन मैंने समझता कि मौजूदा हुकूमत की ये पॉलिसी है कि तालिबान को मजीद सपोर्ट कर रहे हैं, क्योंकि पाकिस्तान के जो खासकर बलूचिस्तान के जो शुमाली बेल्ट है जो पश्चिम इलाके हैं हाल ही में तो पिछले 2-3 महीने से मुताबिक हमले हुए थे तालिबान की जानब से, जो किसी ने इस हमलों को कबूल किया था। और अगर पीपीपी इन इलाकों में आ गया है तो मैं समझता हूँ कि तालिबान अफगान तालिबान का असर रसूख इन इलाकों में खत्म हो चुका है। इस वजह से पीपीपी इन इलाकों में मजबूत हो रहा है। इससे पहले हमने देखा था कि अफगान तालिबान जो है वो पीपीपी को बलूचिस्तान के अंदर दाखिल नहीं होने दे रहे थे, लेकिन रवा साल हमने देखा है कि लोरबाई जो किलासतुल्ला और पश्चिम में पीपीपी ने मुख्य हमलों की जिम्मेदारी कबूल की थी। इसका मतलब ये कि पीपीपी जो है वो बलूचिस्तान के शुमाली इलाकों में दाखिल हो चुके हैं और यहाँ पर बलूचिस्तान के शुमाली इलाकों में अब मुला उमर का जो ग्रुप अफगान तालिबान है उसका असर रसूख खत्म हो चुका है। तो ये बात वाजह होता है कि अफगान तालिबान अब बलूचिस्तान के शुमाली इलाकों में नहीं रहे हैं। तो
जी नूरजमान अचकज़ई, सिर्फ एक मिनट हमारे साथ रहें। ब्रिगेडियर साद, इस सेगमेंट को हम ख़त्म करते हैं, लेकिन बुनियादी तौर पे जो इन्होंने कहा, नूरजमान अचकज़ई ने कहा कि अफ़गानिस्तान लगता है कि अपना मलबा पाकिस्तान पर डाल रहा है, इससे आप मुत्तफिक हैं? और दीगर ये जो आइसिस का किरदार नज़र आ रहा है अफ़गानिस्तान में, इसके बारे में आप क्या कहना चाहेंगे?
मेरे ख्याल में नहीं, अफगानिस्तान अपना मलबा नहीं डाल रहा है पाकिस्तान के ऊपर। अफगानिस्तान मसाइल का सामना कर रहा है और मेरे ख्याल में पाकिस्तान भी कोशिश कर रहा है। मेरी मालूमात के मुताबिक हफ्ता 10 दिन पहले कोई बड़ा सख्त किस्म का पैगाम जो है वो अफगान तालिबान को गया है कि आप बातचीत शुरू करें वरना हम कुछ और फिर करेंगे। तो अभी देखते हैं आगे कि क्या होता है। मेरे ख्याल में गैर रस्मी बातचीत तो हुई है, अभी रस्मी तौर पे ये किस तरह बातचीत शुरू करते हैं या खुफिया तौर पे बातचीत शुरू हो गई है, ये इसका मुझे भी इल्म नहीं है, क्योंकि अफगान तालिबान जो है अगर कोई बातचीत शुरू भी करना चाहें तो वो खुफिया रखने की कोशिश करेंगे। तो वो उसमें मेरे ख्याल में पाकिस्तान और अफगानिस्तान का कुछ ना कुछ, मुझे कुछ उम्मीद है कि कुछ ना कुछ निकल आएगा। और अगर आप देख भी रहे हैं, ये जून का आखिर अभी आ गया है और इन्होंने कोई खास मेरे ख्याल में गेम तो इन्होंने स्पेक्टेकुलर अटैक जरूर किए हैं, कुंदूज के पास काफी बड़ा हमला किया, लेकिन कोई गेम सच मुझे नजर नहीं आ रही है। और अफगान हुकूमत इस साल मेरे ख्याल में इट विल राइट थ्रू, और क्योंकि ऑलरेडी जून हो गया है, 3 महीने और मुहिम के रहते हैं, सितंबर अक्टूबर तक चलता कैंपेन सीजन, उसके बाद फिर विंटर आ जाएंगी और जो उसमें सुस्ती आ जाएगी इनके मुहिम में।
अच्छा,
अभी दाइश का ये बहुत बड़ा खतरा है इस वक्त और जिससे अफगान तालिबान भी मेरे ख्याल में बहुत घबराए हुए हैं, क्योंकि उनके हाथ से आहिस्ता आहिस्ता वो निकल रहा है। और मेरी मालूमात के मुताबिक जो 5 डिस्ट्रिक्ट्स हैं निंगरहार प्रोविंस में, वो जो है दाइश के कंट्रोल में जो अतराफ हैं, जो डिस्ट्रिक्ट हेडक्वार्टर्स तो शायद अफगान हुकूमत के पास मौजूद हैं, लेकिन जो अतराफ हैं इन 5 डिस्ट्रिक्ट के, जिसमें बटीकोट बिल्कुल जलालाबाद तो हम शराह पे आता है बटीकोट, ये दाइश के पास चला गया है। अभी दाइश को अभी सपोर्ट जो है वो फजलुल्लाह साहब जो हैं वो क्या करते हैं कि जुबानी कलामी तो वो मुला उमर के साथ रब्ता रखते हैं, लेकिन बीच में वो दाइश की हिमायत कर रहे हैं। इस तरह मंगलबाग जो है वो दाइश की हिमायत कर रहा है। इस तरह पाकिस्तान और अजहरी एजेंसी का सईद खान है जो हेड कर रहा है दाइश को, और उसका नंबर 2 जो है वो रहीम मुस्लिम दोस्त, अब्दुल रहीम मुस्लिम दोस्त जो अफगान है। इस तरह जो सलफी तालिबान कुनर और नूरिस्तान में है वो भी चूंकि फिरकवाराना तौर पर इनके साथ हम आहंग है तो वो भी इनकी तरफ आ गए हैं।
अच्छा।
तो अफगान तालिबान को इस वक्त बहुत मुश्किल है क्योंकि एक साइड पे अफगान हुकूमत है जिसके साथ वो लड़ाई लड़नी है, पाकिस्तान का उनके ऊपर फशार जा रहा है और ऊपर से दाइश जो है वो फैल रहा है।
अच्छा, बहुत दिलचस्प, क्योंकि आगे चलकर हम अलकायदा और आइसिस के दरमियान जो लड़ाई हो रही है यमन में उसके बारे में भी बात करेंगे, लेकिन इस सेगमेंट को यहाँ ख़त्म करते हैं। हमारे साथ थे दिफाई तजयकार ब्रिगेडियर मोहम्मद साद और पाकिस्तान अफगानिस्तान के बॉर्डर पर रिपोर्ट करने वाले नूरजमान अचकज़ई। बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक आईडी ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है, ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नईम।
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع وہ ہے جو کہ کل جس کے بارے میں ہم نے بات کیا تھا, یعنی کہ بھارت نے جس طرح سے چند جنگجوؤں کے ساتھ لڑائی کی اور ان کو ہلاک کیا میانمار میں, اس کے بعد جو دھمکی دی گئی پاکستان کو, اور اس کے حوالے سے پاکستان نے آج پاکستان کی پارلیمان نے اس کو اس کی مذمت کی. اس سلسلے میں اس وقت ہمارے ساتھ لاہور یونیورسٹی آف مینجمنٹ سائنسز میں سیاسیات کے پروفیسر رسول بخش رئیس ہیں. اور رئیس صاحب آپ کو خوش آمدید.
تھینک یو ویری مچ.
تو آپ سے ہم گفتگو کرتے ہیں, لیکن سب سے پہلے ہم بھارت سے ایک رپورٹ آپ کو سناتے ہیں, کیونکہ بھارت کے اندر بھی اس موضوع پر ایک ڈبیٹ چھڑ گئی ہے. یہ رپورٹ پیش کر رہے ہیں سہیل انجم.
میانمار میں بھارتی فوج کے ہاتھوں دہشت گردوں کے دو کیمپوں کی تباہی پر اظہار خیال کرتے ہوئے وزیر دفاع منوہر پریکر نے کہا کہ اس سے ملک اور فوج کا حوصلہ بلند ہوا ہے اور سوچ میں تبدیلی آئی ہے. انہوں نے کہا کہ جب سوچنے کا نظریہ بدلتا ہے تو بہت سی چیزیں بدل جاتی ہیں. وہ جمعرات کے روز نئی دہلی میں ایک سیمینار سے خطاب کر رہے تھے. انہوں نے مزید کہا کہ اس کارروائی کے بعد سلامتی کی صورتحال بدلی ہے. منوہر پریکر نے کہا کہ شورش پسندوں کے خلاف ایک عام کارروائی سے ملک کی سلامتی کی صورتحال کے بارے میں سوچنے کا انداز بدل گیا ہے. انہوں نے یہ بھی کہا کہ جو لوگ بھارت کے نئے تیور سے خوفزدہ ہیں انہوں نے رد عمل کا اظہار شروع کر دیا. ان کا یہ بیان پاکستان کے وزیر داخلہ چودھری نثار علی کے اس بیان کے تناظر میں دیکھا جا رہا ہے جس میں انہوں نے بھارت کو انتباہ کرتے ہوئے کہا ہے کہ پاکستان میانمار نہیں ہے. انہوں نے بدھ کے روز بھارت کے وزیر اطلاعات و نشریات راجیہ وردھن سنگھ راٹھور کے ایک بیان کے بعد کہا کہ پاکستان کسی بھی قسم کی مہم جوئی کا بقول ان کے منہ توڑ جواب دینے کی صلاحیت رکھتا ہے, اور یہ کہ بھارت کسی غلط فہمی میں نہ رہے. راٹھور نے کہا تھا کہ میانمار کی سرحد کے قریب بھارتی فوج کی کارروائی پاکستان سمیت ان تمام ملکوں اور گروپوں کے لیے پیغام ہے جہاں بھارت کے بارے میں دہشت گردانہ سوچ رکھنے والے موجود ہیں. تاہم منوہر پریکر نے میانمار کے حکام کے اس تردیدی بیان پر تبصرہ کرنے سے انکار کر دیا جس میں کہا گیا ہے کہ بھارتی فوج نے اس کی سرحد کے اندر کوئی کارروائی نہیں کی اور نہ ہی دہشت گرد گروپ اس کی سرزمین کا استعمال کرتے ہیں. کانگریس پارٹی نے منوہر پریکر اور دیگر مرکزی وزراء کے بیانات پر سخت نکتہ چینی کی. کانگریس کے ترجمان آنند شرما نے کہا کہ یہ بیانات بقول ان کے شیخی بگھارنے والے اور جنگ جویانہ ہیں. انہوں نے وزیر اعظم سے اپیل کی کہ وہ ان لوگوں کی تربیت کریں. انہوں نے مزید کہا کہ بقول ان کے منوہر پریکر منہ کی کھانے کی بیماری میں مبتلا ہیں اور غیر ذمہ دارانہ بیان دینا ان کی عادت ہے. شرما نے جو کہ سابقہ یو پی اے حکومت میں وزیر رہے ہیں قومی سلامتی کے مشیر اجیت ڈوبھال کو بھی مشورہ دیا کہ وہ سوچ سمجھ کر بیانات دیں. انہوں نے یہ بھی کہا کہ وزیر اعظم کو نیپال کے تجربے سے سبق سیکھنا چاہیے جہاں زلزلے کے وقت راحت رسانی کے کام کا خوب پروپیگنڈا کیا اور اس سے بھارت کی سبکی ہوئی تھی. دریافنا ایسی اطلاعات ہیں کہ شمال مشرق کا شورش پسند گروپ این ایس سی این کے دہشت گرد انتقامی کارروائی کے لیے بھارتی سرحد کے اندر داخل ہو گئے ہیں. ان اطلاعات کے بعد حکومت نے سیکورٹی میں اضافہ کر دیا ہے. سہیل انجم, وائس آف امریکہ, نئی دہلی.
جی تو رئیس صاحب آپ ہمیں بتائیں, بھارت ایک جمہوریت ہے یا کم از کم اپنے آپ کو ایک جمہوریت کہتا ہے, آپ کیا دیکھ رہے ہیں کہ اس وقت ملک کے اندر کیا ہو رہا ہے جس کی وجہ سے جو ڈیفنس منسٹر ہیں وہ اس طرح کے جارحانہ بیانات دے رہے ہیں پاکستان کے خلاف؟
میرا خیال یہ ہے کہ ہندوستان کے اندر بھی خلفشار ہے. کئی علاقوں میں ماحول شدت پسند تحریک چلائے ہوئے ہیں اور ان کی جھڑپیں ہوتی رہی ہیں. تو جو اقتصادی طور پر ہندوستان میں ترقی کے وہ امکانات جن کا کہ وعدہ کیا تھا مودی نے, وہ سامنے ابھی ابھر کر نظر نہیں آ رہے, تو وہ توجہ اپنے عوام کی پاکستان کی طرف ہٹانا چاہتے ہیں. اور پاکستان ہمیشہ سے ان کے لیے ایک بہت بڑا ٹارگٹ رہا ہے اپنے لوگوں کو موبلائز کرنے کے لیے. جو مودی صاحب کی یا مودی سرکار کی کانسٹیچوئنسی ہے وہ انتہا پسند ہندو ہے, جو ان کی پشت پناہی ہمیشہ سے کرتے رہے ہیں اور جن کی وجہ سے کہ وہ اقتدار میں آئے ہیں, تو ظاہر ہے کہ وہ چاہتے ہیں کہ ان کا جو ریٹرک ہے پاکستان کے خلاف رہے اور پاکستان کے اوپر وہ دباؤ رکھیں. لیکن مجھے نہیں معلوم کہ وہ کیا مقاصد پاکستان کے خلاف اس قسم کی باتیں کر کے حاصل کر سکتے ہیں, سوائے اس کے کہ تلخی پیدا ہو, اور وہ تلخی اس خطے میں استحکام اور امن کے لیے مناسب نہیں ہے. پاکستان کی طرف سے جب سے کہ مودی سرکار آئی ہے اقتدار میں, کوشش کی گئی ہے اور خصوصی طور پہ مسلم لیگ نون کی قیادت نے بڑھ چڑھ کر آگے قدم بڑھائے کہ بات چیت ہو تنازعات کے بارے میں, راہداری کھلے اور معاملات آگے چلیں. لیکن جس سرد مہری کا ان کو سامنا کرنا پڑا, اور ساتھ ساتھ ہم نے دیکھا کہ سرحدوں کے اوپر انہوں نے کشیدگی پیدا کی, تو اس سے ظاہر ہے کہ انہوں نے یہ پیغام دیا کہ ہم آپ کے ساتھ بات چیت کرنے کے لیے تیار نہیں. ان کی ایک لانگ ٹرم اسٹریٹجی مجھے نظر آتی ہے کہ پاکستان کو اندر سے غیر مستحکم کرنے والے عناصر کی پشت پناہی کی جائے, جس طرح کے بلوچستان میں کرتے ہیں جو قوم پرست بلوچ ہیں, اور اسی طریقے سے جو اس وقت طالبان کی قیادت افغانستان میں پناہ لیے ہوئے ہے ان کی بھی پشت پناہی کرتے ہیں. اگرچہ نظریاتی طور پر تو وہ ان کو قبول نہیں کرتے, لیکن یہ ہے کہ چونکہ وہ پاکستان کے اندر خلفشار پیدا کر سکتے ہیں, تو ان کا ایک خارجہ پالیسی کا مقصد اس خطے میں پورا ہوتا ہے. تو پاکستان نے ابھی تک جو کچھ ہندوستان نے کیا ہے یا باقی ممالک نے, ان عناصر کے ذریعے مداخلت کر کے غیر مستحکم کرنے کی جو پچھلے 10-12 سال سے کوشش کی ہے, اس کو ابزارو کر لیا ہے. اب حالات پاکستان میں سدھار کی طرف جا رہے ہیں, تو وہ بھی ذرا ان کو اچھی طرح سے بات نہیں باتی. اور اس کے ساتھ جو آخری بات میں کرنا چاہتا ہوں وہ یہ ہے کہ جو افغانستان اور پاکستان کے درمیان تعلقات کی نوعیت ہے وہ بنیادی طور پر تبدیل ہوئی ہے, اور اس کو بھی ہندوستان ذرا اچھی طرح سے نہیں دیکھتا. تو کئی وجوہات ہو سکتی ہیں جس کی وجہ سے میں سمجھتا ہوں کہ اس قسم کے بیانات آ رہے ہیں ہندوستان کی جانب سے.
جی ڈاکٹر رئیس, آپ جانتے ہیں کہ جب بھارت کے اس طرح کے بیانات آتے ہیں تو پاکستان میں لوگوں کے جذبات بھی چھڑ جاتے ہیں. ہم ان کو موقع دینا چاہتے ہیں, باری باری ان کو سنتے ہیں. چترال سے ہمیں کال کیا ہے محمد شفیع نے. جی جناب کہیے. محمد شفیع, اچھا اگر ان جی محمد شفیع کی لائن شاید ڈراپ ہو گئی. مرید خان نے ہمیں کال کیا تھا میاں والی سے.
السلام علیکم جناب, دوست خیر شیئر کر رہا ہوں. ہم نے تو انڈیا سے بہت سے جو ہے نا وہ چکانے ہیں بدلے. میں کہتا ہوں کہ خدا کرے جنگ لگے اور ہم اس کو بتائیں انڈیا کو کہ پاکستان ہم نے سب سب بدلے لینے ہیں. ہم نے بنگلہ دیش کا بدلے لینے ہیں, ہم نے کشمیر کا بدلے لینے ہیں.
اچھا اچھا اچھا, شکریہ شکریہ آپ کے کال کرنے کا. اور ہمیں کال کیا ہے کوہاٹ سے ملک نائب خان نے. جی کوہاٹ سے ملک نائب خان. اچھا اچھا محمد شفیع آ گئے ہیں دوبارہ چترال سے. جی جناب کہیے.
السلام علیکم جی, محمد شفیع چترال بونی. میں ایک تو آپ لوگوں کا شکریہ ادا کرتا ہوں, دوسرا انڈیا کو میں یہ یاد دلانا چاہتا ہوں کہ کارگل کی لڑائی میں بھارت کے اندر تابوت بنانے کے لیے لکڑیاں پڑ گئے تھے, تو کہیں انڈیا والے تاریخ دہرانا تو نہیں چاہتے آپ. جو کچھ بچ گیا یہ میرے خیال میں ہم نئی دلی میں ان کو دکھا کر چھوڑیں گے. بہت شکریہ.
رئیس صاحب ہمارے پاس صرف 2 منٹ ہیں, لیکن آپ بتائیے آپ کیا سمجھتے ہیں کہ بھارت کی دھمکیوں کو سنجیدگی سے لیا جائے یا یہ جو لفظوں کی جنگ ہے اس کو کم کرنے کی ضرورت ہے دونوں طرف سے؟
میرا خیال ہے کہ وہ تو ضرورت دونوں طرف سے ہے. ہمیں مودی سرکار سے زیادہ امید نہیں رکھنی چاہیے. ہماری اپنی قیادت کو ذرا تھوڑا سا اپنی سوچ کو امن کی طرف لے جانا چاہیے. ہمیں ان کو اسی زبان میں, ظاہر ہے کہ ہم بات تو ضرور کرتے ہیں لیکن ان کی زبان میں بات کرنا میں اس کو شائستگی نہیں سمجھتا. سفارتکاری کا ایک طریقہ ہے کہ دو طریقے ہیں، یا تو یہ ہے کہ اسی زبان میں بات کی جائے جو کہ ہماری حکومت کی تعداد جانب سے کی گئی ہے، دوسرا طریقہ یہ ہے کہ تعامل اور برداشت کا کام لیا جائے کہ حالات خراب نہ ہوں. لیکن مسئلہ یہ ہے کہ جہاں پہ کہ سیاسی طور پر پاکستان کے لوگ متحرک ہو جاتے ہیں جب ہندوستان کی طرف سے اس قسم کی آتے ہیں، کیونکہ آج کل کا جو ماس میڈیا ہے وہ اتنا پھیلا ہوا ہے کہ لوگ حکومت کی طرف انگلیاں اٹھانا شروع کر دیتے ہیں، شکایت کرنا شروع کر دیتے ہیں کہ دیکھیں جی ہماری حکومت کمزوری دکھا رہی ہے، یہ اس طرح سے بات نہیں کر رہے جس طرح ہندوستان دھمکیاں دے رہا ہے، ہمیں بھی دھمکیاں دینی چاہیے، تو وہ مجبور ہو جاتے ہیں. لیکن سیاستدانوں کا یہ بھی فرض ہے کہ اپنے عوام کو سمجھائیں بجھائیں کہ یہ جو زبان درازی ہوتی رہتی ہے اس کا مقابلہ زبان درازی سے نہیں کرنا چاہیے بلکہ تعامل اور برداشت سے کرنا چاہیے. پاکستان اور پاکستان کے معاشرے اور علاقے امن کا وہی ایک طریقہ ہے اس کو قائم کرنے کا.
جی بالکل. ہمارے ساتھ ہے لاہور یونیورسٹی آف مینجمنٹ سائنسز میں سیاسیات کے پروفیسر ڈاکٹر رسول بخش رئیس، بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ٹی بریک لیتے ہیں. جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں، اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ آج کے روز پولیس والوں کو نشانہ بنایا گیا پشاور میں اور بعد میں بلوچستان میں. اس حوالے سے ہم اپنے اس سیگمنٹ میں پی ٹی آئی کے ترجمان کو لیں گے جن کا نام ہے افتخار چودھری، اور ان کے ساتھ ہوں گے ایک غیر سرکاری ادارہ ایس پی او کے خیبر پختونخوا میں سربراہ ارشد ہارون. بلکہ بتایا جا رہا ہے کہ ارشد ہارون ہمارے ساتھ ہیں اسکائپ کے ذریعے. ارشد ہارون، آپ کو خوش آمدید.
السلام علیکم.
السلام علیکم. اور ان قریب ہمارے ساتھ پی ٹی آئی کے ترجمان بھی ہوں گے، اور وہ اسلام آباد میں ہوتے ہیں، ان سے ہم پوچھیں گے کہ اس وقت کے پی میں کیا ہو رہا ہے. لیکن آپ ہمیں بتائیں کہ کافی عرصے سے خیبر پختونخوا میں، پشاور میں امن رہا، آج ہم نے دیکھا کہ پولیس والوں کو اچانک ہلاک کیا گیا اور تحریک طالبان پاکستان نے اس کی ذمہ داری قبول کی. آپ کیا سمجھتے ہیں اس وقت پولیس اہلکار ان کو کس طرح کی ایک تربیت دی جائے تاکہ اس طرح کے واقعات نہ ہوں؟
یہ واقعات ون آف واقعات تو نہیں ہیں. اگر آپ 16 دسمبر کے واقعے کو جس میں آرمی پبلک اسکول کو نشانہ بنایا گیا اس کو دیکھیں، اس کے بعد پھر امامیہ مسجد پہ حملے کو دیکھیں، اس کے بعد شیعہ کمیونٹی پہ پشاور میں کافی ٹارگٹ کلنگ، وہ بڑی خبر تو نہیں بنی لیکن دو دو تین تین تعداد میں شیعہ کمیونٹی کے لوگوں کو مارا گیا. اس کے ساتھ ساتھ پولیس وینز کو نشانہ بنایا گیا گشت کے دوران، اور اس سے پہلے بھی ایف سی کے کمانڈنٹ کی گاڑی کو نشانہ بنانے کی کوشش کی گئی جو کامیاب نہیں ہو سکی. یہ آج کا جو واقعہ ہے یہ میں اسی کڑی کی ایک تسلسل سمجھتا ہوں، اور اس میں یہ واقعات مسلسل رونما ہو رہے ہیں. اس میں شاید خودکش بمباروں کے حملوں میں تو کمی آئی ہے لیکن ٹارگٹ کلنگز اسی طرح سے جاری ہیں جیسے پچھلے سال جاری تھے، اور پولیس ان کے بارے میں کچھ کرنے سے ناکام رہی ہے. ہمیں لگتا ہے کہ جہاں جہاں ٹارگٹ کلنگ کی گئی اتفاقیہ طور پہ اگر کچھ لوگ بچ گئے تو بچ گئے، ورنہ تو جس طرح کا آج کا واقعہ ہے انہوں نے اپنے ٹارگٹس کو سکسیسفلی ہٹ کیا ہے.
اچھا جی، لیکن عمومی طور پہ جب سے ضرب عزب لانچ کیا گیا ہے، آپ کتنے مطمئن ہیں کہ ملک بھر میں جس طرح کے دہشت گردی کے واقعات ہوتے تھے اس میں کسی حد تک کمی آئی ہے؟
ये एक बात माननी पड़ेगी कि जो बड़े बड़े वाकयात रुनुमा हो रहे थे जिसमें दर्जनों बल्कि सैकड़ों की तादाद में रोज़ाना लोग मरते थे, उन वाकयात में खातिर ख्वाह कमी आई है ज़र्ब अज़ब के नतीजे में। लेकिन इसके साथ साथ ये भी मानना पड़ेगा कि जो टारगेट किलिंग्स हैं या दो दो तीन तीन लोगों को या चार चार पांच पांच लोगों को कत्ल करना, ये बलूचिस्तान में भी इन वाकयात की तादाद में इजाफा हुआ है और इस तरह से खैबर पख्तूनख्वा में भी इसमें इजाफा देखने में आया है।
अच्छा।
जबकि दूसरी तरफ हम देख सकते हैं कि अब ज्यादा घनावरे किस्म के जो हमले होते थे उसमें कमी आई है।
जी आप हमारे साथ रहें, इस वक्त हमारे साथ पीटीआई के तर्जमान इफ्तिखार चौधरी हैं, और इफ्तिखार चौधरी आपको खुश आमदेद।
थैंक यू वेरी मच जी, आई एम इंजीनियर इफ्तिखार चौधरी।
जी जी बिल्कुल,
सेंट्रल डिप्टी सेक्रेटरी इंफॉर्मेशन पाकिस्तान तहरीक इंसाफ। थैंक यू वेरी मच वॉइस ऑफ पब्लिक, और
आपके
तमाम सामईन और नाज़रीन को अस्सलाम वालेकुम।
ये बताइए कि हम अभी यही बात कर रहे थे कि खैबर पख्तूनख्वा में काफ़ी हद तक दहशतगर्दी में कमी आई है, लेकिन आज का जो वाकया हुआ है जिसमें पुलिस वालों को निशाना बनाया गया, इस सिलसिले में बताइए कि आपकी हुकूमत क्या सोच रही है और क्या कर रही है ताकि पुलिस वालों को ज़्यादा तैयार किया जाए ऐसे दहशतगर्द हमलों का मुकाबला करने के लिए।
जी सब, थैंक यू फॉर माफी, मैंने पहले भी आपको शुक्रिया अदा किया। और मैं आपको ये बताना चाहता हूँ कि केपीके के अगर आप जिस वक्त हमने हुकूमत संभाली है, बल्कि क्या हुकूमत के दौरान भी बड़े बड़े ही तश्वीशनाक और बड़े ही शदीद हमले हुए और बड़ी जानें ज़ाया हुई। आपको पता स्कूल के इशू में सबसे ज़्यादा बच्चे भी शहीद हो गए। अब ऐसा है कि पुलिस के ऊपर जो जो टेररिस्ट हैं, जो दहशत गर्द हैं, वो मुहाफ़िज़ों को इसलिए डराते हैं कि वो उनकी रस्सी की दीवार बन रहे हैं। शायद आपको पता नहीं कि खैबर पख्तूनख्वा की हुकूमत ने इमरान खान के वीएन को अपनाते हुए पुलिस को बिल्कुल खुद मुख्तार पुलिस बनाया है। अब खुद मुख्तारी से मुराद ये है कि वो अपने फैसले खुद करते हैं। मादर पिदर आजाद भी हमने बनाया पंजाब की पुलिस की तरह कि जिसको मारो, जिसको देखो तो उसको कत्ल कर दो, और बच्चे को मोटरसाइकिल बाजार के ले जा रहे हैं, सीधी गोलियां मार दो, फिर फैसलाबाद, फिर लाहौर, सोला। तो हमने पुलिस में ट्रेनिंग एकेडमी बनाई हैं, उनको ट्रेन कर रहे हैं दहशत गर्दी के खिलाफ, ना सिर्फ पुलिस के मेन को बल्कि विमेन स्क्वाड भी तैयार किए। अब जब पुलिस इस हद तक तैयार है, नासिर दुरानी की क्यादत में, वज़ीर आला खट्टक की सुपरविजन में और इमरान खान की पूरी टीम के उसकी निगाहें उसके ऊपर हैं, अब दहशत गर्दों ने एक खौफ फैलाने की कोशिश की है कि भाई पुलिस को मारो ताकि अवाम डर जाए। अवाम को मारने के जो असरात हैं वो और इनकी नज़र में होते हैं जो दहशत गर्द होते हैं, और पुलिस को मारने का आपको पता है शहीद तो सब शहीद होते हैं, दुख तो सबके साझे होते हैं घर वालों के, लेकिन जब पुलिस को मारेंगे तो इससे आमतन नास में एक खौफ और हरास और दहशत की एक फजा फैलती है। आज की इस वाकये की जितनी भी मजम्मत की जाए कम है।
इफ्तिखार चौधरी ये बताइए आप पीटीआई के तर्जुमान हैं, आप हमें बता सकते हैं कि इस वाकये की जिम्मेदारी टीटीपी ने कबूल की है। अब मेरा ख्याल है कि तकरीबन साल दो साल पहले आप लोगों की पार्टी इस के लिए तैयार थी कि टीटीपी अपने दफातर खैबर पख्तूनख्वा में खोले। क्या आप लोगों ने टीटीपी के साथ अपने बिल्कुल नाते तोड़ दिए हैं?
वाह क्या खूब सवाल आपने किया, आपने तो पूरा इल्ज़ाम लगा दिया कि शायद टीटीपी हमारा ही एक अस्करी विंग था। ऐसे नहीं था, आप समझा करें, आप माशाल्लाह जर्नलिस्ट हैं और बैनुल अक्वामी तौर पर एक मारूफ अदारे के साथ वाबस्ता हैं। हम ये चाहते थे और कहते थे कि आप तालिबान से मुज़ाकरात करें, मुज़ाकरात आपसे वो करेगा जो गुड तालिबान होगा, मुज़ाकरात आपसे वो भी करेगा जो बैड तालिबान होगा। और एक गुड और बैड ये तो अमेरिकन खुद उन्होंने तस्लीम कर लिया, हमारी जो फिलासफी अच्छी थी वो तो अमेरिका यूज कर रहा है वहां पे, वहां से बाफाजत नीटों को निकालने के लिए। हमारा कभी किसी टेररिस्ट के साथ تعلق نہیں ہے. میں اس کی پرزور تردید کرتا ہوں اور ہم یہ سمجھتے ہیں. اب آپ مجھے تفصیل میں اگر جانے دیں تو اس کو
نہیں, تفصیل کے لیے تو وقت نہیں ہے, لیکن باہر کیا
اگر آپ سے کہہ رہا ہوں, میں اختصار کے ساتھ یہ کہہ دوں,
جی جی,
انعام ٹی ٹی پی کا استعمال ہو رہا ہے. ٹی ٹی پی جو ہے پاکستان کے جو اوریجنل اصلی اور پرانے دشمن ہیں ان کے اعلی کار ہے. یہ ہمارے وہ طالبان نہیں ہیں جو جنہوں نے ہمارا بارڈر محفوظ کر رکھا تھا, جنہوں نے وہاں پہ ڈرگس کا خاتمہ کر دیا تھا اور امن و امان کیا تھا. آپ پلیز ہماری بات کو سمجھنے کی کوشش کریں. ہم یہ سمجھتے ہیں کہ ٹی ٹی پی ایک دہشت گرد تنظیم ہے اور آپریشن ضرب عزم میں جو ہمارا تعاون ہے کے بی کے ایک رولنگ گورنمنٹ کی حیثیت سے, وہ بھی ایک بڑا یادگار ہے اور اس کو عسکری حلقوں نے بہت حد تک سراہا ہے. باقی ہم تو کبھی کسی گندے بندے کے ساتھ بھی کھڑے ہوئے,
نہ ہماری جی پارٹی. آپ ہمارے ساتھ رہیں کیونکہ ہم اس وقت بلوچستان چلتے ہیں جہاں سے سینئر صحافی اور تجزیہ کار شہزادہ ذوالفقار لائن پر ہیں. اور شہزادہ ذوالفقار, آپ کو خوش آمدید.
تھینک یو جی.
تو یہ بتائیے کہ آج بھی پشاور میں کچھ پولیس والے ہلاک ہوئے, اس کے بعد ہم نے سنا کہ بلوچستان میں کچھ پولیس والے ہلاک ہوئے. بلوچستان میں کس پر ذمہ داری ڈالی جا رہی ہیں؟ کیا یہ ٹی ٹی پی کے تھے یا پھر ناراض بلوچ قوم پرست جنگجو تھے؟
نہیں, جہاں پر یہ واقعہ پیش آیا وہ تو ہے سلات کا ایریا جو 99% پشتو بولنے والے لوگ رہتے ہیں اور ان کی اچھی خاصی تعداد 50% یا more than 60% جو ہے وہ اس میں افغان مہاجر بھی وہاں آباد ہیں. اور پولیس کی جو ابتدائی معلومات ہے وہ یہ کہتے ہیں کہ یہ ٹی ٹی پی ایلیمنٹس ہیں جو اس وقت بلوچستان میں بھی ایکٹیو ہو گئی ہے اور یہ لشکر جنگوی جو بینڈ لشکر جنگوی ان کے ساتھ مل کر سیکریٹرین اس جو معاملات ہیں ان میں بھی وہ انوالو رہے ہیں. اور سیکیورٹی فورسز پولیس والوں کو انہوں نے پولیس کے جو آفیسر ہیں ان کو انہوں نے نشانہ بنایا ہے. اب تک 22-23 پولیس آفیسر جو ہیں وہ اس طرح کا نشانہ بن چکے ہیں اور اس میں پولیس والے تو یہ کہتے ہیں کہ یہ سارے لشکر جنگوی اور ود کوآپریشن کہہ لیں یا ان کے ساتھ جو ہے ان کی بڑی تعاون ان کے ساتھ رہتی ہے تمام میٹیریل میں اور ان کے ٹریننگ اور ان کے سکل اس میں اور ان کے لوگ بھی استعمال ہوئے ہیں. چار دن پہلے جو پولیس نے دعویٰ کیا جو ٹارگٹ کلنگ جو سیکریٹرین جو واقعات ہوئے ہیں سیکریٹرین واقعات اس میں جو پولیس نے جو کاروائی کی ہے اور کہا ہے کہ اس میں ٹی ٹی پی کے جو لوگ تھے وہ اس میں انوالو رہے ہیں, ہم نے اسلحہ سمیت ان کو گرفتار کر لیا. جو بڑی مہارت سے انہوں نے چار پانچ پانچ ہزارہ جو کمیونٹی کے لوگ کو ٹارگٹ کر کے وہ چلے گئے. تو یہ انوالومنٹ انہی کی وہ کہہ رہے ہیں اور انہی کی وہ بتاتے ہیں کہ یہ ان کا نیکسس بڑا وہ ہے. اور جیسے میں اپنے آپ کے جو لسنرز ہیں ان کو یاد دلاؤں کہ ڈی آئی جی فرنٹیئر کور کے جو ڈی آئی جی ان کے گھر پہ حملہ ہوا, پہلے وہ گاڑی بارود سے گاڑی ٹکرائی اور اس کے بعد جب تھوڑی بھگدڑ مچ گئی اس کے بعد ایک سوسائڈر آیا اور وہ انٹر ہوا ان کے گھر کے اندر جس میں ان کی وائف جو ہے ڈیڈ بڈی ہوئی تھی اور ایک کرنل جو ہے ان کو انہوں نے ٹارگٹ کیا, خود تو بچ گئے تھے. تو اس طرح کی کاروائیاں وہ سیکیورٹی فورسز اور ان کو تو فرسٹ ٹائم وہ سب سے پہلے ٹی ٹی پی کا وہ بہت بڑی ایک کاروائی تھی اور اس طرح کی وہ کاروائی کرتے رہے ہیں.
اچھا جی, ہم لوٹتے ہیں ایس پی او کے سربراہ خیبر پختونخوا میں ارشد ہارون کی طرف. ارشد ہارون اس وقت اسکائپ کے ذریعے ہمارے پروگرام میں شریک ہیں. ارشد ہارون, آپ بتائیں کہ بغیر کسی سیاستدان کا نام لیے ہوئے, لیکن ہم نے بھی دیکھا کہ پاکستان کی تاریخ میں سیاستدانوں نے دہشت گردوں کے ساتھ روابط رکھے, آپ کیا سمجھتے ہیں اب جب کہ فوج نے کارروائی کرنا شروع کر دی ہے تو ابھی تک سیاستدانوں نے اپنا ہاتھ رکھا ہوا ہے ایسی تنظیموں کے اوپر جو کہ دہشت گردی کرتے ہیں؟
میرے خیال میں اگر ہاتھ نہیں رکھا تو ہمدردانہ نظریں ان پہ ضرور ان کی ہیں. اور جس طرح سے ہم پچھلے دور میں دیکھ رہے تھے کہ ایک پولیٹیکل سپورٹ سیاسی ہم مدد دی جاتی تھی ایسے آپریشن ملٹری آپریشنز کو جیسے ہم نے سوات میں دیکھا, اس قسم کی اونرشپ نہ نواز حکومت ضرب عزب کو دے رہی ہے نہ وہ اہمیت دے رہی ہے और ना हमें वो चीज पीटीआई की हुकूमत में नजर आ रही है। तो इन्होंने न सिर्फ रयामा इन इन ऑपरेशंस के लिए हमवार नहीं किया, बल्कि जो उस इन ऑपरेशंस के नतीजे में लोग बेघर हुए हैं नॉर्थ वजीरिस्तान, साउथ वजीरिस्तान या खैबर एजेंसी से, इन सियासी जमातों ने एक तरह से उनको डिसऑन किया है कि ये खैबर पख्तूनख्वा के लोग नहीं हैं, ये फाटा के लोग हैं। और जो प्रोविंशियल गवर्नमेंट है वो सारा मलबा फेडरल गवर्नमेंट पे डाल रही है, जबकि फेडरल गवर्नमेंट भी सारा मलबा प्रोविंशियल गवर्नमेंट पे डाल रही है। तो ये हाँ, हमें इन ऑपरेशंस और इन ऑपरेशंस के नतीजे में बेघर होने वाले अफराद के मसाइल के हल को के लिए इन जमातों में जो हमें फुकदान नजर आता है कि इन इन मसाइल को ये न सिर्फ ऑन करें, इनकी जिम्मेदारी लें, बल्कि उनके हल की तरफ भी सियासी लाएं अमल मुरतब करें और उस पर अमल करें।
जी, पीटीआई के इफ्तिखार चौधरी, अगर आप जवाबन कुछ कहना चाहें।
ये बात अपनी दफा करते हुए कहूँगा कि जरबे में हमारे जज्बे, हमारी सारी चीज़ें उस पर मौजूद हैं, लेकिन ये देखें, ये नेशनल लेवल का, सेंट्रल लेवल का इशू है। नेशनल एक्शन प्लान तो बना, लेकिन नेशनल एक्शन प्लान के लिए कोई रकूम जो है वो नहीं दी गई उनको, और बहुत सारी चीज़ें जो करने वाली थी सिक्योरिटी मेजर्स वो नहीं हो सके। आप मुझे ये बताएं कि एक ऐसा सूबा जिसको पानी की रॉयल्टी भी ना मिल रही हो, बिजली में से उसका शेयर भी ना मिल रहा हो, गैस के लिए जो उसको हिस्सा नहीं मिल रहा हो, उसका वज़ीरे आला और पूरी असम्बली बशमूल अपोजिशन इस्लामाबाद की सड़कों पे आके अपने हकूक मांगे, तो मेरे ये मोहतरम भाई, मैं इनसे ये कहूँगा कि कम अज कम जो एक शख्स हकूक का गासिब है और एक के जो हकूक गसब किए जा रहे हैं, इन दो में जरूर फर्क करें। हमें सपोर्ट की जरूरत है हमारे एनालिस्ट ब्रदर्स की जानब से, हमारे जो साफी हैं उनकी जानब से, हमें पूरा न तोलें। दूसरी एक और बात भी मैं करना चाहूंगा
जी, जी।
कि जिक्र किया लश्कर जंगी का, तो मैं ये कहूंगा कि बैरूनी ताकतें जो है उनके लिए जंग का मैदान पाकिस्तान बना हुआ है, उसमें लश्कर जंगवी ही नहीं, सिपाही मोहम्मद भी शामिल है, उसमें पड़ोसी और थोड़े दूर के पड़ोसी भी शामिल हैं। तो हम तो निशाना बने हुए हैं, कभी हम शिया के नाम पे लाशें उठाते हैं और कभी सुन्नियों के नाम पे, और बल्कि मैं तो उसको कहूंगा कि पाकिस्तानी मर रहे हैं, मुसलमान मर रहे हैं, इंसान मर रहा है, सारी चीजों का तो छोड़े, इंसान मर रहा है और पाकिस्तानी इंसान मर रहा है, इसकी हमें सबको मजम्मत करनी चाहिए। सबसे बड़ी बात मैं ये कहूंगा कि हमारे साबिक वज़ीर आज़म यूसुफ रज़ा गिलानी ने इंटरनेशनल फोरम पे भारत के वज़ीर आज़म मनमोहन सिंह को बलूचिस्तान में जो मुदाखलत कर रहे थे उसके सबूत मुहैया किए थे। इंटरनेशनल कम्युनिटी हमारा इसमें हमारा क्या मदद कर रहा है? अभी जो थ्रेट जो हमें इंडिया की तरफ से रिसेंट थ्रेट मिली है उनके एक बड़े
जी, इफ्तिखार चौधरी, आप जरा सा मौजू से हट गए हैं, हमने यही बातें,
मैं मौजू को जोड़ रहा हूँ
जी, जी,
मैं मौजू को जोड़ते हुए ये कह रहा हूँ कि हमारे जो इंटरनल मामलात जो खराब हो रहे हैं, इसमें हमारे जो पड़ोसी मुल्क हैं, हम उनसे भी दरख्वास्त करेंगे कि आप भी अमन से रहें, हमें भी रहने दें। देखिए, कभी बराबर नहीं हो सकता कि एक शख्स जो रोज लाशें उठाता है, जो रोज अपने कंधों पे जनाजे दफन करता है, जो रोज जनाजा, हमारे तो कब्रिस्तान हमारे शहरों से ज्यादा आबाद हो गए हैं
जी, जी। लेकिन क्योंकि आप लोग हुकूमत में हैं, क्योंकि आप हुकूमत में हैं, लोगों की नजरें आप लोगों की हुकूमत की तरफ हैं। लेकिन इस मोड़ पे हम शुक्रिया अदा करते हैं, हमारे साथ थे पीटीआई के तर्जुमान इफ्तिखार चौधरी जो इंजीनियर हैं, और उनके साथ थे एक गैर सरकारी अदारा SPO के सरबरा अरशद हारून। बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक आईडी ब्रेक लेते हैं।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। ہم سے رابطہ کیجیے اردو voa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, اردو voa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ مشرق وسطی میں دیکھا گیا ہے کہ آئسس اور القاعدہ کے درمیان باقاعدہ لڑائی چھڑ گئی ہے. اس سلسلے میں ہمارے ساتھ مڈل ایسٹ انسٹیٹیوٹ میں محقق ڈاکٹر زبیر اقبال ہیں, ان سے ابھی بات کرتے ہیں. لیکن میں کچھ لوگوں کے نام بتاؤں جنہوں نے کال کیا تھا. ہمیں کال کیا تھا مردان سے مشتاق عوان نے, سرگودا سے سیٹھ ممتاز انجم نے, اور ڈنگا سے کال کیا تھا محمد اقبال نے. تو ڈاکٹر زبیر آپ کو خوش آمدید.
شکریہ.
سب سے پہلے تو یہ بتائیے کہ یہ جو لڑائی ہم جس کے بارے میں ہم سن رہے ہیں آئسس اور القاعدہ کے درمیان, یہ کہاں کہاں ہو رہی ہے اور اس کی وجوہات کیا ہیں؟
یہ ہر جگہ پہ ہو رہی ہے, خاص طور پہ یمن میں, سیریا میں اور اب لیبیا میں. اس کی دو وجوہات ہیں. ایک تو وجہ یہ ہے کہ جو اسلامک اسٹیٹ یا داعش کہہ لیجئے, اس کے آبجیکٹیوز اور القاعدہ کے آبجیکٹیوز میں بڑا فرق پایا جاتا ہے, جس کی وجہ سے وہ لوگ جو پہلے القاعدہ کو سپورٹ کرتے تھے, خاص طور پہ جمع ساز لوگ, وہ اس کو چھوڑ کے آئی ایس کے ساتھ شامل ہو گئے ہیں, کیونکہ وہ محسوس کرتے ہیں کہ آئی ایس جو ہے وہ ان کے آبجیکٹیوز کو زیادہ سپورٹ کرتی ہے. دوسری بات یہ ہے کہ آئی ایس کے پاس فائنینشیل اور میٹیریل ریسورسز زیادہ ہیں, اور وہ زیادہ اگریسولی ملٹری فورسز استعمال کر سکتے ہیں اور جو کر رہے ہیں, اور ان کو کرتے ہوئے وہ یہ ایویڈنس دے رہے ہیں کہ جہاں پر بھی وہ چاہتے ہیں وہ اپنی ہیجیمونک کنٹرول حاصل کر سکتے ہیں. اس کے برعکس القاعدہ میں یہ کیپیسٹی نہیں رہی, تو اس لیے زیادہ تر لوگ القاعدہ سے نکل کر اب آئی ایس کی طرف آ رہے ہیں, جو کہ زیادہ ریڈیکل ہے, زیادہ وشس اور اگریسو ہے, اور اس کے ساتھ ساتھ اس کے جو آبجیکٹیوز ہیں وہ لوکل یا ریجنل ہیں, گلوبل نہیں ہیں.
اچھا ڈاکٹر زبیر, ایک بہت ہی عجیب و غریب صورتحال پیدا ہو گئی ہے یمن میں, اور اسی حوالے سے آپ سے میں پتہ کرنا چاہوں گی کہ بتایا جاتا ہے کہ اس وقت امریکہ اور القاعدہ باقاعدہ ایک ہی طرف لڑ رہے ہیں ہوتی باغیوں کے خلاف. یہ تو ایک بہت ہی حیران کن صورتحال ہو گئی نا.
جی دیکھیے, بات یہ ہے کہ اتنی ریپڈلی چینجز آ رہی ہیں کہ ایلیجنسز اور آبجیکٹیوز بدلتے جا رہے ہیں, اور ان کو مینٹین کرنا یا ان کو حاصل کرنا بہت مشکل ہوتا جا رہا ہے. اس لیے نئی قسم کی کنفیگریشنز, نئی قسم کے الائنسز پیدا ہو رہے ہیں. جہاں تک یمن کا تعلق ہے, یاد رہے کہ اوریجنلی امریکہ القاعدہ کو وہاں سے ختم کرنا چاہتا تھا, لیکن جب سے الہوتی گروپ کی اسٹرینتھ حاصل ہوئی ہے اور وہ ڈائریکٹلی القاعدہ کے ساتھ لڑ رہے ہیں, اور چونکہ الہوتی جو ہیں وہ سعودی عربیہ کے خلاف لڑ رہے ہیں, اس لیے امریکہ کی سپورٹ اب گریجولی الہوتیز کے چھوڑ کر اب وہ القاعدہ کی طرف چلی گئی ہے, کیونکہ وہ محسوس کرتے ہیں کہ القاعدہ شاید ایک سٹیبلائزنگ فورس بن جائے اور وہ اسلامک اسٹیٹ کو وہاں آنے سے روک لے.
اچھا, بہت دلچسپ. اور ہم آتے ہیں ایران کے ساتھ جو جوہری معاہدہ امریکہ کرنے کی کوشش کر رہا ہے, اس کے بارے میں کچھ بتائیے. بتایا جاتا ہے کہ شاید یہ اس مہینے کی آخر تک طے پائے گا, لیکن ساتھ ساتھ ہم یہ بھی سن رہے ہیں کہ ہو سکتا ہے کہ اس سے زیادہ وقت لگ جائے. آپ کی کیا اطلاعات ہیں؟
دیکھیے, یہ جو نیگوسیشنز ہو رہی ہیں اس وقت, یہ بڑی ٹیکنیکل لیول پہ ہو رہی ہیں, جس کی وجہ سے خبریں بہت کم ہیں. لیکن نارملی ہم یہ محسوس کرتے تھے پہلے بھی کہ جب فریم ورک بنا تھا تو معلوم سب کچھ یہی تھا کہ جو ٹیکنیکل باتیں ہیں جن میں انفورسمنٹ, ریگولیشن, ٹرانسپیرنسی, انسپیکشن اور اس کے ساتھ ساتھ جو سینکشنز لگی ہوئی ایران پہ جن کو ریلیز کیا جائے گا, اس پہ جو باتیں ہوں گی بڑی کمپلیکس ہوں گی اور ان میں وقت لگے گا. اب امید تو یہی ہے کہ 30 جون تک شاید کچھ کروشل معاملوں میں فیصلے ہو جائیں, جن میں ایک یہ بھی بات شامل ہوگی کہ کس طریقے سے, کس ٹرانسپیرنسی لیول پر انسپیکشن ہو سکے گی اور کون انسپیکشن کرے گا. لیکن ابھی تک یہ مشکل محسوس ہو رہا ہے کہ جو انڈرسٹینڈنگز پیدا ہونی تھیں سینکشنز کو ریموو کرنے کی وہ 30 جون تک کامیاب ہو جائیں گی. اس کی دو وجوہات ہیں. امریکہ اور اس کے سپورٹرز P5+1 یہ چاہتے ہیں کہ جو سینکشنز کی ختم ہونا ہے وہ گریجولی کیا جائے, اس کو دیکھتے ہوئے کہ ایران کس طریقے سے اپنے ایگریڈ پرنسپلز اور ایگریڈ پروٹوکال کو امپلیمنٹ کرتا ہے. اگر وہ اس کو پروٹوکال کو امپلیمنٹ کرتا ہے اور جو انریچ مٹیریل ہے اس کی کمی کرتا ہے تو پھر وہ گریجولی اکنامک سینکشنز کو ختم کرنے کی کوشش کریں گے اور ایک ٹائم ٹیبل بنائیں گے اس کے لیے. لیکن چونکہ وہ ایک فیوچر کی بات آ جاتی ہے اس لیے سینکشنز امیڈیٹلی ختم نہیں ہو سکتی. اسی بات پر جو ڈسکشنز ہو رہی ہیں بڑی کمپلیکس ہوتی چلی جا رہی ہیں اور ایک بڑی حد تک وہ ایک پولیٹیکل ٹینشن پیدا ہو رہی ہے. معلوم نہیں کہ اس پہ کب فیصلہ ہوتا ہے. امید تو یہی کرنی چاہیے کہ 30 جون تک کم از کم کوئی پرنسپلز ایسے پیدا ہو جائیں گے اس کی بیسس پر نیگوسیشنز اس لیول پر چلتی رہیں.
اور ہم نے یہ سنا ہے کہ اسرائیل, یہ جو ایران اور امریکہ کے درمیان ڈائیلاگ ہو رہا ہے جوہری معاہدہ, اسرائیل اس کو بہت ہی غور سے سن رہا ہے اور کچھ خبریں بھی آئی تھیں کہ شاید کوئی سننے کے انہوں نے طریقے کار نکالے, جو بات چیت ہو رہی تھی اس کو خفیہ طور پہ وہ سننے کی کوشش کر رہے تھے. اس کے بارے میں کچھ بتائیے.
یہ سنا تو ہے, ہم نے بھی سنا ہے, خبریں تو آئی ہیں کہ ایک کمپیوٹر مالویئر استعمال کیا جا رہا ہے جس کے تحت انہوں نے جو کلاسیفائڈ کمپیوٹرز تھے امریکہ کے بھی اور ایران کے بھی خاص طور پہ سوئٹزرلینڈ میں, ان کو ٹیپ کیا ہے اور اس کے بعد وہ اپنی انفارمیشن حاصل کرنا چاہتے ہیں کہ نیگوسیشنز کس طرف جا رہی ہیں. آئیے, یہ درست ہے یہ کہنا بہت مشکل ہے. اس قسم کی جو انٹروینشنز ہوتی ہیں ان کو پروو یا ڈسپروو کرنا بہت مشکل ہوتا ہے. تب کچھ کہہ نہیں سکتے کہ کون کر رہا ہے اور کیسے کر رہا ہے اور اس کی افیکٹونیس کیا ہوگی.
اچھا, اور ذاتی طور پہ آپ کیا سمجھتے ہیں کہ اگر ایران پر سے پابندیاں ہٹائی گئیں تو آپ کے خیال میں مشرق وسطی کا جو نقشہ ہے, اس وقت جو تنازع چل رہا ہے سعودی عرب ایران کے بیچ, یہ کس حد تک گھٹ جائے گا؟
دیکھیے, میں پہلے بھی ایک دو بار عرض کر چکا ہوں کہ ایران اور سعودی عربیہ کے لانگ ٹرم انٹرسٹ جو ہیں خاص طور پہ اکنامک انٹرسٹ کو کنورج کرتے ہیں. اگر یہ ایگریمنٹ ہو جاتا ہے اور افیکٹو قسم کی انفورسمنٹ ہوتی ہے تو پھر ایران پر فورس اس کو اوپر یہ ذمہ داری لاحق ہوگی کہ وہ جو ٹینشنز ہیں خاص طور پہ عراق میں اور یمن میں, ان میں کمی کرنے کی کوشش کرے اور اپنے پولیٹیکل انفلوئنس کو استعمال کرے. آیا وہ اس کو استعمال کر سکتے ہیں کہ نہیں یہ اور بات ہے, لیکن پوٹینشلی اگر یہ اگریمنٹ ہو جاتا ہے تو اس کی وجہ سے اس علاقے میں ٹینشنز کا کم ہونے کی امید ہونی چاہیے.
اچھا جی, اور صرف 15 دن رہ گئے ہیں تقریباً, اور ہمیں جلد پتہ چل جائے گا. بہت شکریہ. ہمارے ساتھ ہے مشرق وسطی میں محقق ڈاکٹر زبیر اقبال جو واشنگٹن ڈی سی میں ہوتے ہیں. بہت شکریہ اور خدا حافظ. اور اس سے پہلے آپ نے سنا پی ٹی آئی کے ترجمان افتخار چودھری کو, اور ان کے ساتھ تھے بلوچستان میں سیاسی تجزیہ کا شہزادہ ذوالفقار اور ایک غیر سرکاری ادارہ ایس پی او کے خیبر پختونخوا میں سربراہ ارشد ہارون. اور ابتدا میں آپ نے سنا پاکستان افغانستان بارڈر پہ تجزیہ کار نور زمان اچکزئی کو, ان کے ساتھ تھے دفاعی تجزیہ کار بریگیڈیئر محمد سعد. اور درمیان میں آپ نے سنا لاہور یونیورسٹی آف مینجمنٹ سائنسز میں سیاسیات کے پروفیسر رسول بخش رئیس کو. اس پروگرام کے لیے ہمارے انجینئرز تھے مارٹن کروسیس اور برائن مرکولے, پروڈیوسرز اریشا خان اور انجم ہیرلڈ گل. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز، ٹاپ اسٹوری، ایکسکلوسیو، سب سے پہلے، سب سے آگے. لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ، میں ہوں تابندہ نے.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com.